الحمد لله رب العالمين والصلاة والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولن ترضى عنك اليهود ولا النصارى حتى تتبع ملتهم صدق اللہ العظیم. بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیا. اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم. قرآن مجید فرقان حمید کی ایک آیت بینات آپ حضرات کے سامنے تلاوت کرنے کا شرف حاصل کیا. اللہ رب العالمین جل جلالہ عم نوالہ ارشاد فرما رہے ولن ترضا عنک الیہود ولن نصارہ, اور ہرگز یہ یہود و نصارہ تم سے راضی نہیں ہوں گے حتی تتبع ملتہم یہاں تک کہ تم ان کی ملت نہ بن جاؤ, ان کی اتباع نہ کرو, ان کی ملت میں شامل نہ ہو جاؤ, اس وقت تک یہ تمہارے دوست نہیں ہو سکتے. کون؟ یہود و نصارہ. قرآن کا فیصلہ اٹل ہے اور اس میں ایک زیر زبر یا ایک انچ کی بھی گنجائش نہیں ہو سکتی کہ انسان یہ سوچے کہ یہ اس دور کے لیے تھا, اس دور کے لیے نہیں, یا اس وقت کے حالات اور تھے, اس وقت کے حالات اور ہیں. ایسا نہیں ہے. قرآن کریم کی جو جو آیت ہے, جو جو فیصلہ ہے, وہ قیامت تک کے لیے. اور یہ فیکٹ ہے اور حقیقت ہے کہ یہود و نصارہ کبھی بھی مسلمانوں کے دوست نہیں ہو سکتے, چاہے وہ آپ سے کتنی محبت کا اظہار کریں, کتنی دوستی رکھیں. آپ سوچیں یہ ہمارا ہمدرد ہے, ہمارا دوست ہے, ہم سے اتنی محبت کر رہا ہے, ظاہری طور پر کچھ بھی ہو, لیکن ہم قرآن کو دیکھ رہے ہیں. ولن ترضا عنک الیہود ولن نصارا حتی تتبع ملتہم, قرآن نے کہا ہرگز یہود و نصارا تمہارے دوست نہیں ہو سکتے. آج کے اس دور میں ہم دیکھتے ہیں, اب بھی, اس سے پہلے بھی اور قرون اولی سے دیکھتے چلے آ رہے ہیں کہ جب بھی ان کو موقع ملا مسلمانوں کے خلاف بھرپور انہوں نے سازشیں کی. اور مسلمان یہ سمجھتے ہیں کہ ہمارے دوست ہیں, ہمارے خیر خواہ ہیں, ہم سے محبت کرتے ہیں. ایسا نہیں ہے. دشمن اگر کبھی آپ سے خیر خواہی کرے تو آپ سمجھ لیں کہ اس میں کوئی نہ کوئی اس کی اپنی مرضی, اپنی منشا, ذاتی منفعت یا کوئی چیز ایسی ضرور پوشیدہ ہے جو ہمارے خلاف ہے اور اس کے فائدے میں. اسلام ایک مکمل دین, مکمل ضابطہ حیات. اسلام کے جو اصول ہے, کسی دین میں, کسی مذہب میں, اور جتنے ریلیجین, جتنے ادیان اس وقت موجود ہیں, ان میں وہ چیز نہیں جو اسلام میں ہے. ہم پہلے کی ایک نشست میں آپ کو بتا چکے ہیں کہ کسی دین کو پرکھنے کے لیے تین چیزیں ضروری ہیں. پہلی چیز اس کی کتاب کا درست ہونا جس پر اس دین کی بنیاد ہے. ظاہر ہے ہر دین کی بنیاد کسی نہ کسی مذہبی کتاب پر, تورات, انجیل, زبور اور قرآن کریم, یہ چار کتابیں آسمان سے نازل ہوئیں. ویسے تو بہت سے صحیفے نازل ہوئے مختلف ادوار میں, انبیاء اکرام علیہ السلام پر وہ صحیفے نازل ہوئے, وہ اس کو پڑھتے تھے, اپنی امت کو, اپنی قوم کو بتاتے تھے. لیکن یہ چار کتابیں جو ہیں یہ مشہور ہیں, تورات, انجیل, زبور اور قرآن مجید فرقان حمید. اس وقت اس پوری دنیا میں, پوری کائنات میں جتنے ادیان موجود ہیں, جتنے ریلیجن موجود ہیں, ان سب کو پرکھنے کا ایک بہترین طریقہ, اگر آپ کسی دین والے سے پوچھیں جو اس پر عمل کر رہا ہے کون سا دین بہتر ہے، وہ کہے گا جس پہ میں عمل کر رہا ہوں یہی بہتر. ظاہر ہے اپنے دین کو کون برا کہے گا؟ یہودی کہیں گے ہمارا دین صحیح ہے، عیسائی کہیں گے عیسائیت صحیح ہے، ہندو مذہب والے کہیں گے یہ صحیح ہے، بدھ مذہب والے کہیں گے یہ صحیح ہے، جو آپ کو پوچھتے ہیں مجوسی وہ کہیں گے یہ صحیح ہے. پھر عقل انسانی حیران ہے کہ کون سا دین صحیح ہے. بالکل غیر جانبدار ہو کر آپ ان تمام ادیان کو اپنے سامنے رکھیں اور ان کا مطالعہ کریں تو یہ چیز بالکل آپ پر واضح ہو جائے گی کہ سب سے بہتر دین اگر ہے تو اسلام. اور اس کو پرکھنے کا طریقہ کیا ہے؟ سب سے پہلی چیز اس کتاب کا درست ہونا جس پر اس مذہب کی بنیاد ہے. دوسری چیز اس نبی کے اقوال و احادیث کا درست ہونا جن پر وہ کتاب نازل ہوئی، کیونکہ جو کتاب نازل ہوتی ہے انبیاء کرام علیہ السلام اپنے اقوال سے احادیث سے اس کی تشریح کرتے ہیں. کتاب میں اجمال ہوتا ہے، احادیث میں تفصیل. اور تیسری چیز اس نبی کی سیرت کا اتھینٹک ہونا، مستند ہونا، صحیح ہونا ضروری ہے جس پر وہ کتاب نازل ہوتی ہے. کیونکہ نبی دو طریقے سے کتاب کی تشریح کرتا ہے، اپنے قول سے اور اپنے عمل سے. اگر صرف کتاب نازل کر دی جائے دنیا نہیں سمجھ سکتی، ورنہ قرآن کو بیت اللہ کی چھت پہ نازل کر دیا جاتا، لوگوں ہم نے قرآن نازل کر لیا پڑھ لو، بیت المقدس پر، طور سینا پر، کہیں بھی نازل کر دیا جاتا. نہیں، قرآن سے پہلے نبی پاک علیہ الصلوۃ والسلام کو بھیجا، اے رسول صلی اللہ علیہ وسلم آپ 40 سالہ زندگی ان کے سامنے گزاریے، پاکیزہ زندگی، بہترین زندگی ان کے سامنے گزاریے، یہ آپ کو صادق اور امین کہیں 40 سال تک آپ کی امانت و صداقت و دیانت کی گواہی دیں، پھر ہم قرآن نازل کریں. اور جو قرآن کہتا رہے آپ عملی مظاہرہ کر کے دکھاتے رہے. قرآن نے کہا اقیم الصلاۃ، نماز قائم کرو، رسول نے نماز پڑھ کے بتائی، دیکھو اس طرح نماز قائم کی جائے. کیا خالی قرآن سے تم نماز پڑھ سکتے ہو؟ اقیم الصلاۃ، نماز قائم کرو، کیسے قائم کریں؟ ہاتھ کہاں تک اٹھائیں، کہاں پر باندھیں، رکوع کیسے کریں، سجدہ کیسے کریں؟ قرآن میں نہیں. مولا تو نے قرآن تو نازل کر دیا، نماز کا حکم دے دیا، ہم پڑھیں کیسے؟ حکم ہوگا جاؤ میرے رسول کی بارگاہ، نماز پڑھنی ہے رسول کی بارگاہ میں، حج کرنا ہے رسول کے بارگاہ میں، زکوٰۃ دینی ہے رسول کے بارگاہ میں، روزہ رکھنا ہے رسول کے بارگاہ میں، جتنے احکامات اسلام ہیں نازل میں کروں گا، عمل کر کے میرا محبوب دکھائے، حکم میرا ہوگا، عبادت میری ہوگی، ادا میرے محبوب کی ہوگی. عبادت اللہ کی ہے، ادا رسول اللہ کی ہے صلی اللہ علیہ وسلم. اب یہ تو ہو گیا، ہمیں پتہ چل گیا قرآن میں اجمال، احادیث میں تفصیل. تو اب وہ تین چیزیں جو ہم نے آپ کو بتائیں، پہلی چیز مذہبی کتاب کا درست ہونا، دوسری چیز نبی کی احادیث کا درست ہونا، اور تیسری چیز نبی کی سیرت کا محفوظ ہونا. ان تین پوائنٹ پر جتنے بھی ریلیجن اس وقت دنیا میں موجود ہیں، جتنے مذاہب موجود ہیں، آپ سب کو دیکھ لیجئے، سب سے بہتر دین اسلام. پہلی چیز مذہبی کتاب کا درست ہونا، عیسائیوں نے، یہودیوں نے اپنے مذہبی کتابوں میں تبدیلی کر دی، اپنے مطلب کی چیز داخل کر دی، جو سمجھ میں نہیں آئے نکال دیا. ہمارا ایمان ہے، ہم یہ نہیں کہتے کہ توریت اللہ کا کلام نہیں، انجیل اللہ کا کلام نہیں، زبور اللہ کا کلام نہیں، بے شک اللہ کا کلام ہے، جس وقت نازل ہوا بالکل درست تھا، لیکن اب حالت تبدیل ہو چکی، اپنی مرضی سے، اپنی منشا سے چیزیں شامل کر دیں. لیکن الحمدللہ ہمارا قرآن جیسا روز اول میں نبی پاک علیہ الصلوۃ والسلام پر نازل ہوا، 1400 یا 1500 سال گزرنے کے بعد آج اسی طرح محفوظ، ایک زیر زبر کی غلطی نہیں. ایک قرآن یہاں سے اٹھا لو، ایک دنیا کے دوسرے کونے سے اٹھا لو، اور دونوں نسخوں کو ملا لو تو زیر زبر پیش کی غلطی نہیں ملی. انا نحن نزلنا ذکر و انا لہ لحافظون، اللہ فرماتا ہے ہم نے اپنے ذکر کو نازل کیا اور ہم اس کی حفاظت کر رہے ہیں. تو پہلی چیز تو درست ہو گئی، हमारी मजहबी किताब ऑथेंटिक दुरुस्त है, उनके पास नहीं। उन्होंने कहा तीन दुरुस्त हैं, इंजील लूका, इंजील यूहन्ना और इंजील बरनबास। ईसाई पादरी कहते हैं ये हमारी तीन जो हैं, लूका, यूहन्ना और बरनबास, ये तीन इंजीलें हमारी दुरुस्त हैं, मुस्तनद हैं। अब उनके कौल के मुताबिक उन तीनों को सामने रखो तो तीनों भी आपस में नहीं मिलती। जो उनके कौल के मुताबिक ऑथेंटिक है वो भी आपस में नहीं मिलती। एक किताब कुछ कह रही है, दूसरी उसकी तरदीद कर रही है, तीसरी इन दोनों की तरदीद कर रही है, ये कैसी बात हुई? लेकिन हम मुसलमान बबांगे दोहल कह सकते हैं कोई नुस्खा यहां से उठाओ, दूसरा नुस्खा दुनिया के किसी कोने से उठाओ, जेर जबर पेश की गलती नहीं मिलेगी, वही है उसी तरह। ये अल्लाह तबारक व तआला का करम है, इसलिए कि उसने इसकी हिफाजत अपने जिम्मे ली। तो जिसकी हिफाजत खालिक कायनात कर रहा हो उसे कौन मिटा सकता है, उसे कौन तब्दील कर सकता है? कुरान ने कह दिया ला तब्दील अल कलिमात ला, अल्लाह की बातें बदलती नहीं है। और अगर तुम्हें शक है कि ये अल्लाह का कलाम नहीं, व इन कुंतुम फी रैब मिम्मा नज़लना अला अब्दिना फातु बिसूरतिन मिन मिस्लिही, ये कलाम जो हमने अपने बंदे खान सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल किया, वो कहते हैं नहीं ये तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का कलाम, ये तो इनके अशार हैं, ये तो शायर हैं, कुरान इनका कलाम। कुरान ने उसी वक्त चैलेंज कर दिया व इन कुंतुम फी रैब मिम्मा नज़लना अला अब्दिना, और बेशक वो जो हमने नाजिल किया अपने बंदे खान सल्लल्लाहु अलैहि वसल्लम पर, इसमें अगर तुम्हें शक है फातु बेसूरत में मिसली, इसकी मिसल एक सूरत ले आओ। हम नहीं कहते पूरा कुरान ले आओ, पूरा सिपारा ले आओ, नहीं, एक सूरत फातु बेसूरत में मिसली, इसकी मिसल एक सूरत ले आओ, हम समझ लेंगे तुम सच्चे हो। क्यों? बशर जो चीज बनाए मुमकिन है कि दूसरा बशर बना ले, हकीकत है ना, इंसान जो चीज बनाता है तो इस बात का इम्कान है और ये बात 100% पॉसिबल है कि दूसरा इंसान वैसे ही चीज बना ले। ऐसा नहीं हो सकता है कि इंसान ने बना ली दूसरा बना ही नहीं सकता, भाई ये भी बशर है वो भी बशर है, ये भी आदम की औलाद है वो भी आदम की औलाद है, जब इसने बनाई तो दूसरा क्यों नहीं बना सकता? लेकिन जो चीज खालिक कायनात ने बनाई वो इंसान नहीं बना सकता। हजारों लाखों करोड़ों खरबों लाइटें रोशन कर दो, इंसान ने बनाई, अल्लाह का एक सूरज निकलेगा सबकी रोशनी मान पड़े, बना सकता है इंसान? नहीं बना सकता। इसीलिए कुरान ने दावा कर दिया अगर तुम ये कहते हो कि ये हमारे नबी का कलाम है तो ये भी इंसान है, तुम भी इंसान हो, ऐसा कलाम ले आओ। कुरान का चैलेंज उस वक्त से है, आज तक है और इंशाअल्लाह कयामत तक रहेगा, और आज तक बल्कि कयामत तक कोई एक सूरत क्या एक आयत भी नहीं ला सकता। बेमिसाल कलाम है, बेमिसाल खुदा का बेमिसाल कलाम, और बेमिसाल नबी पर नाजिल किया, लाजवाब खुदा का लाजवाब कलाम, लाजवाब नबी पर नाजिल किया, तो इसका जवाब तो कोई ला ही नहीं सकता। तो पहली चीज ऑथेंटिक हो गई, दूसरी चीज नबी की सीरत का महफूज होना, नबी की अहादीस का महफूज होना। तो अहादीस महफूज उनके पास, अगर आप उनसे सवाल करें हजरत ईसा अलैहि सलाम के अकवाल अहादीस क्या हैं, हजरत मूसा अलैहि सलाम के अकवाल व अहादीस, हजरत दाऊद अलैहि सलाम के, सिवाय चंद एक के कुछ नहीं पेश कर सकते। हमारे पास अहादीस का जखीरा मौजूद, हजारों की तादाद में अहादीस मौजूद, मुस्तनद अहादीस मौजूद, ऑथेंटिक अहादीस मौजूद, अल्हम्दुलिल्लाह हमारे नबी की अहादीस महफूज। तीसरी चीज सीरत, उनसे पूछ लो हजरत ईसा अलैहि सलाम कैसे खाते थे, कैसे पीते थे, कैसे चलते थे, कैसे उठते थे, सिवाय चंद बातों के और नहीं बता सकते। और हमसे पूछो तो अपने नबी सल्लल्लाहु अलैहि वसल्लम की विलादत से लेकर विसाल तक एक एक लम्हा हम बयान कर दें। सहाबा ने महफूज किया, एक एक लम्हे को महफूज किया। पूरी कायनात में कोई इंसान ऐसा नहीं जिसकी जिंदगी इस तरह महफूज हो जैसे मेरे रसूल की जिंदगी महफूज, अल्हम्दुलिल्लाह ऐसा नहीं। ये तीन पॉइंट्स है और तीनों पॉइंट पर आप जितने भी रिलीजियन मौजूद हैं उनको परख कर देख ले, आखिर में फैसला यही होगा, सबसे कामिल और अकमल दीन इस्लाम। अब क्या हुआ, ये पस मंजर मैंने इसलिए पेश किया, हो सकता है कि आपके जहन में आए कि आयत तो ये पड़ी और बयान कुछ कर रहे हैं, मैं कोशिश ये करता हूँ कि मौजू से हटूँ नहीं, ये मैंने एक पस मंज़र पेश कर दिया। अब नतीजा क्या निकला, हमारे पास हमारी किताब अथेंटिक कुरान करीम मुस्तनद है ना, कोई तब्दीली नहीं, कोई गलती नहीं, कोई इश्तबा नहीं, जैसी नाजिल हुई वैसी महफूज। दूसरी चीज़, हमारे नबी की अहादीस महफूज। तीसरी चीज़, हमारे नबी की सीरत महफूज। क्या मतलब, हमारे पास हर चीज़ अथेंटिक है, कुरान भी, नबी की अहादीस भी, नबी की सीरत भी, और उनके पास ना उनकी मजहबी किताब महफूज, ना उनके पास नबी की सीरत महफूज, ना नबी के अकवाल व अहादीस महफूज। तहजीब हमारे पास है, तमद्दुन हमारे पास है, रिलीजियन हमारे पास है, नबी की मुस्तनद सीरत हमारे पास है, नबी की अथेंटिक अहादीस हमारे पास है। उनके पास क्या है, कुछ नहीं, न तहजीब है न तमद्दुन है। जो कुत्तों को अपने बिस्तर में सुलाएं उनकी ये तहजीब है, कुत्तों को अपने मुंह से प्यार करें ये उनकी तहजीब है, कुत्तों से तो इतनी मोहब्बत, और वालदैन को ओल्ड हाउस में डाल दें कि वो वहां मर जाए, लाश सड़ जाए, बदबू फैले, तब जाके लोग देखें, ये उनका रिलीजन। अल्हम्दुलिल्लाह हमारा मजहब इस्लाम कामिल और अकमल दीन है, नबी पाक अलैहिस्सलाम की सीरत कामिल और अकमल। अब क्या हुआ, मुसलमानों के पास हर चीज महफूज, हर चीज मुस्तनद अथेंटिक, उनके पास कोई चीज नहीं। अब वो परेशान हुए कि हम क्या करें। इसकी मिसाल आप ये समझे, दो शख्स हैं, एक के पास तालीम है, तहजीब है, तमद्दुन है, तरबियत है, वेल एजुकेटेड एक आदमी, दूसरा जाहिल है, तहजीब तमद्दुन से नाबलद, जानता ही नहीं, उसके पास कोई चीज नहीं। अब जब वो देखेगा कि मेरे सामने वाला जो है ये तो बड़ा काबिल आदमी है, इसके पास हर चीज है, तहजीब है, तमद्दुन है, मजहब है, सब चीज है, अब मेरे पास कुछ नहीं, तो क्या होगा, एहसास कमतरी में चले जाएगा, एहसास कमतरी में जाएगा ना, मेरे पास तो कुछ नहीं इसके पास। अब वो एहसास कमतरी को एहसास बरतरी से दबाने की कोशिश करेगा, अपने मद्दे मुकाबिल को ताकत के जोर पर दबाने की कोशिश करेगा। क्यों, टेबल टॉक तो कर नहीं सकता, नहीं कर सकता ना, उसके पास इल्म ही नहीं। यही हाल इनका है, जब भी जिस दौर में भी यहूदियों और ईसाइयों का मुसलमानों से मुनाजरा हुआ, फतह मुसलमानों की। क्यों, दलाइल हमारे पास मौजूद, सिर्फ एक ही बात उनको बता दो, इसका जवाब नहीं दे सकते कि अपनी किताब अथेंटिक ले आओ, यही उनके पास जवाब नहीं। एक नुस्खा भी ऐसा नहीं दिखा सकते जो उस हजरत ईसा अलैहि सलाम पर नाजिल हुआ, एक नुस्खा भी, और हम हजारों का बेशुमार नुस्खे दिखा सकते हैं, जैसे नाजिल हुए वैसे ही महफूज। तो इल्मी मुकाबला तो कर नहीं सकते, इल्मी मुकाबला नहीं कर सकते, बहस मुबाहसा नहीं कर सकते, वो जानते हैं मुसलमानों के पास सब चीज है। अब उन्होंने क्या किया, ताकत के जोर पर दबाने की कोशिश की, कहीं बम्बार्टमेंट कर दी, इराक पर, अफगानिस्तान पर, शाम पर, लीबिया पर, ताकत के जोर पर दबाने की कोशिश की। अगर हिम्मत है तो इल्मी मुकाबला करो, फिर देखो कौन जीता, किसके पास दलाइल हैं, वो हिसाब से कमतरी में है। और दूसरी चीज, उनके पास तहजीब तमद्दुन ना होने की सबसे बड़ी दलील ये है कि वो अंबिया की शान में गुस्ताखी करते हैं, नबी पाक अलैहिस्सलाम की शान में गुस्ताखी। आपको पता है डेनमार्क में खाके बनाए गए हुजूर पुन्नूर अलैहिस्सलाम, मजाक उड़ाने के लिए खाके बनाए गए, इसी तरह डेनमार्क में कुरान जलाया गया, और अब गुज़िश्ता दिनों फिल्म बनाई गई, और ये मुसलमानों की तारीख है, बल्कि पूरी हिस्ट्री आप देख लें, कोई ईसाई एक मुसलमान भी ऐसा नहीं दिखा सकता जिसने हजरत ईसा अलैहि सलाम की शान में गुस्ताखी की हो। है कोई मुसलमान ऐसा नहीं, शुरू से लेकर आज तक कोई एक मुसलमान ऐसा नहीं। الحمدللہ کبھی بھی مسلمانوں نے حضرت عیسیٰ علیہ السلام کی شان میں گستاخی نہیں کی، کبھی ان کے خاطر نہیں بنائے، کبھی فلم نہیں بنائی. کیوں؟ ہمارا اسلام تو انبیاء کا احترام سکھاتا، اور وہ بدبخت خود اپنی نبی کی شان میں گستاخی کرتے ہیں. وہ کہتے ہیں ان کو سولی لگ گئی، پھانسی پہ چڑھ گئے حضرت عیسیٰ علیہ السلام ہماری وجہ سے، اور ہم گناہوں سے پاک ہو گئے. وہ پھانسی پہ لٹک گئے معاذ اللہ، ہم گناہوں سے پاک، وہ ہماری طرف سے پھانسی پہ چڑھ گئے. اور ہمارا قرآن ان کے نبی کی شان بیان کر رہا ہے. قرآن کہتا ہے وما قتلوا وما صلبوا ولکن شبہ لہم، نہ ان کو قتل کیا گیا، نہ ان کو سولی دی گئی، ہم نے ان کو شبہ میں ڈال دیا. ولکن شبہ لہم، شبہ میں ڈال دیا. اب کیا ہوا؟ احساس کمتری ان کے اندر موجود ہے، وہ جانتے ہیں مسلمانوں کے پاس ہر چیز ہے، تو اس قسم کے اوچھے ہتھ کنڈے اختیار کرتے. یہ ان کی کم عقلی کی بے وقوفی کی بیان دلیل ہے. ایک چھوٹی سی بات آپ دیکھیں، گزشتہ دنوں قرآن کو عدالت میں پیش کیا گیا، ہمارے قرآن کو عدالت میں پیش کیا گیا، قرآن پر مقدمہ چلایا گیا، قرآن کو پھانسی کی سزا دی گئی، اور پھر قرآن کو جلا دیا گیا. کبھی ایسا ہوا کسی کتاب پر مقدمہ چلا؟ پوری دنیا میں اگر کوئی کتاب غلط لکھی جاتی ہے اس کے آتھر کو پکڑا جاتا ہے، جو مصنف ہے لکھنے والا اسی کو پکڑیں گے نا، کتاب خود بخود تو نہیں لکھی جاتی، کوئی لکھنے والا ہی لکھتا ہے نا، اس کو پکڑتے، تو نے کیوں ایسا لکھا، اس کو بلاتے عدالت میں. حکومت کے خلاف ہے تب اس کو بلایا جائے گا، تہذیب و تمدن کے خلاف ہے تب اس کو بلایا جائے گا، اخلاقیات کے خلاف لکھی گئی تب اس کو بلایا جائے گا. کس کو؟ جس نے لکھی. ایسا کبھی نہیں ہوا کہ کتاب کو پیش کیا جائے، کتاب کو جلایا جائے. اب یہ کیا کریں؟ قرآن لکھا کس نے؟ قرآن لکھا کس نے؟ خالق کائنات نے. چلاؤ مقدمہ اللہ پر، چلاؤ گے اس کی پکڑ آ گئی، پتہ چل جائے گا سارے مقدمہ رہ جائے گا یہیں پر. جب اس کا مقدمہ چلے گا انشاءاللہ قیامت میں، جب اس کا مقدمہ چلے گا تو یہ قرآن کو جلانے والے کیا منہ دکھائیں گے، پتہ چل جائے گا کتنی حیرت کی بات ہے. قرآن کو جلا رہے کیوں؟ اس لیے کہ قرآن کی ایک آیت کا جواب بھی ان کے پاس نہیں ہے. قرآن تو بے مثال ہے، بے نظیر ہے، لاجواب ہے، علوم اور معارف کا خزانہ ہے. تو یہ جاہل اور بدبخت پادری جو اس کا جواب نہیں دے سکتے تھے، اپنے اندر جو حسد اور جلن کی آگ تھی، جیلیسی، اس کو بجھانے کے لیے قرآن کو جلا دیا، اور اپنے دل کو ٹھنڈک دے لی، اطمینان دے لیا ہم نے قرآن کو جلا دیا. کیا قرآن کو جلا کے یہ ختم کر سکتے ہیں؟ نہیں. اللہ فرماتا ہے انا نحن نزلنا الذکر و انا لہ لحافظون، ہم نے اپنے ذکر کو نازل کیا، ہم اس کی حفاظت کر رہے ہیں. تمہیں قرآن کو جلا کے خوش ہو رہے ہو، ہم نے ختم کر دیا، انشاءاللہ قرآن قیامت تک قائم رہے گا، اور اس کو جلانے والے خود جل کر خاک ہو جائیں. تو یہ بے وقوفی کی دلیل ہے. الحمدللہ ایسا نہیں، مسلمانوں کی طرف سے کبھی ایسا بے کار گھناونا عمل کبھی نہیں کیا گیا. یہی ہماری تہذیب اور تمدن کی علامت ہے. کسی مسلمان نے بائبل کو نہیں جلایا. کیوں جلائیں؟ ہمارا اسلام اس کی اجازت نہیں دیتا. ہم احساس کمتری میں نہیں ہیں، الحمدللہ ہمارے پاس ہر چیز اتھینٹک ہے، ہمارا قرآن، ہمارے نبی کی احادیث، ہمارے نبی کی سیرت. یہ اوچھے ہتھ کنڈے، بیکار ہتھ کنڈے وہ لوگ اختیار کر رہے ہیں جو احساس کمتری میں ہیں. کچھ نہیں ملتا، حضور علیہ الصلوۃ والسلام کے خاکے بنا رہے ہیں، خاکے بنا رہے ہیں، ایسے تھے ایسے تھے ایسے تھے، اور سرکار جیسے تھے ایسا تو کوئی بھی نہیں تھا. تم کہتے رہو ایسے تھے ایسے تھے ایسے تھے. خاکہ تو اس کا بنایا جاتا ہے جسے دیکھا ہو، اخبارات میں دیکھا نا، کارٹون بناتے ہیں، صدر صاحب کا ایسا ہے، وزیر اعظم کا ایسا ہے، فلاں ایسا ہے، جتنے سیاستدان ہیں سب کے خاکے بنے، اور کسی کی ناک لمبی کر دی تو کسی کا منہ ٹیڑھا کر دیا، سارے خاکے بن گئے. جس کو تم نے دیکھا ہی نہیں اس کے خاکے کیسے، اور تم دیکھ بھی نہیں سکتے ان کو، جس نے دیکھا وہ دیکھتے ہی رہ گئے. ان کو تو دشمنوں نے بھی دیکھا تو دیکھتے رہے. ابو جہل एक आदमी को लेकर चला गया जो कयाफा शिनास था। कयाफा शिनास समझते हो, जो चेहरे को देखकर समझ ले ये आदमी कैसा है। ये भी एक इल्म है, ये भी एक इल्म है। जो लोग कयाफा शिनास होते हैं, लोगों के चेहरों को देखकर समझ लें ये कैसा, इसका मिजाज कैसा होगा, इसकी तरबियत कैसी हुई होगी, ये कैसा आदमी होगा। तो अबू जहल लेकर चला गया, बुराइयां कर रहा है, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ऐसे, वो ऐसे, वो ऐसे, माज़ल्लाह, गुस्ताखियां, ज़ाते बेऐब में ऐब निकाल रहा। उसने कहा अच्छा मुझे दिखाओ तो सही है कौन। कहा वो ये कहता है मैं अल्लाह का रसूल हूँ, वो कहता है अल्लाह एक है, उसका कोई शरीक नहीं, वो कहता है मुझे मानो, इस्लाम को मानो। उसने कहा मुझे दिखाओ तो सही वो है कौन। अब अबू जहल लेकर गया दूर से, वो देखो वो सामने जो बैठा है कौन। कहा वो जो सामने बैठा है दो आदमियों के बीच में वो ही है, कौन है ये। कहा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। अब सुनो उसने क्या कहा। उसने कहा ये जो बीच में बैठा है, हाँ, क्या कहता है। ये कहता है अल्लाह एक है। और क्या कहता है। ये कहता है मैं अल्लाह का रसूल हूँ। कहा ये अगर कहता है तो वाकई सही कहता हूँ। अब वो हैरान, मैं तो लेकर आया था बुराई के लिए, ये तो तारीफ कर रहा है। अरे ये तू क्या कह रहा है। कि मैं पूरे यकीन से साथ कह रहा हूँ कि ये चेहरा जो है झूठे का नहीं हो सकता, ये झूठे का चेहरा नहीं हो सकता, ये सच्चे का चेहरा है जो मैं देख रहा हूँ। अगर ये कहता है तो यकीनन सही कहता। तो हमारे नबी की शान तो ये है, तुम कितने खाके बना लो, उनका चेहरा चमकता है, चमकता रहेगा, उनकी सीरत उसी तरह चमकती रहेगी और उनकी अजमत और शान के डंके इसी तरह पूरी कायनात में बजते रहे। ये बदबख्त जो ये हथकंडे इख्तियार करते हैं, ये हमारे जज्बात को मजरू करने के लिए और देखने के लिए कि मुसलमानों में कितना अपने नबी से ताल्लुक मौजूद है, ये देखने के लिए कभी खाके बना रहे हैं, कभी गुस्ताखियां कर रहे हैं। और अभी हाल ही में फिल्म बना दी मुसलमानों के जज्बात को मजरू करने के लिए और देखने के लिए कि आलम इस्लाम में कितना एहतजाज होता है, आलम इस्लाम में कितना एहतजाज होता है। हम ये देख लें कि इनका अपने नबी से ताल्लुक कितना है। अगर कोई एहतजाज नहीं होता तो फिर खुश हो जाएंगे कि हाँ ये तो बहुत अच्छा हुआ, इसका मतलब है अब इनका ताल्लुक मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम से ख़त्म होता। हालांकि ऐसा नहीं है, उन्हीं को मानने का नाम तो इस्लाम है, उनको जानने का नाम तो इस्लाम है और उनको दिल में बसा लेना मोमिन होना, वरना मोमिन नहीं हो सकते। सरकार ने फरमाया ला युमिनु अहदुकुम हत्ता अकूना अहब्बा इलैहि मिन वालिदिही व वलदिही वन नासी अजमईन। तुम में से कोई एक भी उस वक्त तक मोमिन नहीं हो सकता जब तक मुझसे इतनी मोहब्बत ना करे, अपने बाप से ज्यादा, अपनी औलाद से ज्यादा और तमाम लोगों से ज्यादा वो मुझसे मोहब्बत करे, तब वो मोमिन है। और अगर नहीं तो फिर वो मोमिन नहीं है, फिर वो मोमिन नहीं है। तो ये इस किस्म की चीज़ें जब होती हैं हमारे जज्बात मजरूह होते हैं, इसलिए कि हमारा जो नबी से ताल्लुक है वो सिर्फ दुनिया तक नहीं है, सिर्फ कब्र तक नहीं है, हशर तक। ये ताल्लुक जितना मजबूत होगा उतना ही आपका ईमान कामिल होगा, अकमल होगा। आज पूरी दुनिया में मुसलमान सारा एहतजाज बन गए इसलिए कि वो जानते हैं कि हमारा ताल्लुक नबी पाक अलैहिस्सलाम से बड़ा मुस्तहकम है, बड़ा मजबूत है। और हकीकत यही है, तुम 1,00,000 क्या 1,00,00,000 मरतबा भी ला इलाहा इल्लल्लाह पढ़ लो मुसलमान नहीं हो सकते, 1 मरतबा मोहम्मदुर रसूलुल्लाह कह दिया मुसलमान, तो उनको मानने का नाम तो इस्लाम है, उनको जानने का नाम ईमान है और उनको दिल में बसा लेना ही मोमिन होना है। फिल्म बनाई गई, मुसलमानों के जज्बात को मजरूह किया गया, खाके बनाए गए, गुस्ताखी की गई, कुरान को जलाया गया, आए दिन ये सिलसिला जारी। वो एहसास कमतरी में है, उनके पास ना तहजीब है, ना तमद्दुन है, ना उनकी किताब महफूज है, ना नबी की सीरत महफूज है, ना उनके नबी के हदीस महफूज है। अल्हम्दुलिल्लाह हमारे पास सारी चीज़ें महफूज हैं और ऐसी महफूज कि जहां जहां ये वाकयात हुए वो जगहें भी महफूज। पहली वही जहां नाजिल हुई गारे हिरा मौजूद, सरकार जहां जहां तशरीफ ले गए मकामात मौजूद। तो इस्लाम सबसे ऑथेंटिक दीन है, इस्लाम सबसे पाकीज़ा दीन है, इस्लाम और अंबिया का अदब सिखाता है, एहतराम सिखाता है, और ये बदबخت हमारे नबी की शान में गुस्ताखी कर रहे हैं तो ये खुद अपने दीन पर भी अमल नहीं कर रहे। हजरत ईसा अलैहिस्सलाम की भी तालीमात ये नहीं है कि किसी नबी की शान में गुस्ताखी की जाए, चे जाए कि सैयदुल अंबिया, अशरफुल अंबिया, सरदारुल अंबिया सल्लल्लाहु अलैहि वसल्लम की शान में गुस्ताखी की जाए। लेकिन अफसोस ये है, आलम इस्लाम मुंतशिर है, काश अगर आज सब इस्लामी मुमलिकतें मुत्तहिद होती तो इनको जुर्रत नहीं होती कि कोई ऐसी फिल्म बना लें जो इस्लाम के खिलाफ हो या नबी पाक अलैहिस्सलाम के खिलाफ हो, इनकी हिम्मत नहीं हो सकती थी। लेकिन मुसलमानों को मुंतशिर कर दिया, 32 या 33 ममालिक या इससे ज़्यादा, लेकिन सब इंतशार का शिकार। अगर सब मुत्तहिद हो जाते दुनिया यहूदियत और ईसाइत अपने घुटने टेक देती। अफसोस यही है, काश आलम इस्लाम मुत्तहिद हो और मुत्तहिद होकर एहतजाज करे तो आज ही माफ़ी मांगने पर तैयार हो जाए। लेकिन हकीकत ये है कि जिनके दिलों में ईमान है, ईमान की चिंगारी सुलग रही है, वो सरापा एहतजाज बने हुए हैं। और वो हुक्मरान जो अपने अय्याशियों में, जिनको फुर्सत नहीं है, वो आराम से अपने अपने हुकूमतों में, अपने अपने चीज़ों में मस्त हैं, मगन हैं। जितनी दौलत आज मुसलमानों के पास है इससे पहले कभी नहीं थी, जितनी हुकूमतें आज मुसलमानों के पास हैं इससे पहले कभी नहीं, जितना इख्तियार और इख्तदार आज मुसलमानों के पास है इससे पहले कभी नहीं था, और जितने जलील आज मुसलमान हैं इससे पहले कभी नहीं। क्यों? इंतशार की वजह से, इफ्तराह की वजह से, अय्याशी की वजह से। अगर रसूल पाक अलैहिस्सलाम से सच्ची मोहब्बत और सच्चा रिश्ता होता और आलम इस्लाम एक होता, किसी एक ईसाई की भी जुर्रत नहीं होती कि हुजूर की शान में गुस्ताखी करे। लेकिन हम तो उनके गुलाम बने हुए हैं, हम तो गुलाम हैं, कैसे इत्तेजाज करें? लोग अपने अपने तौर पर इत्तेजाज कर रहे हैं, लेकिन अगर हुकूमती सतह पर भरपूर एहतजाज हो और जितनी इस्लामी मुमलिकतें हैं सब भरपूर एहतजाज करें, तब जाके उनको पता चले कि वाकई मुसलमान अभी जिंदा है, वाकई उनके अंदर गैरत ईमानी अभी बाकी है, मौजूद है। अल्लाह तबारक व तआला सबको एक कर दे और सबको नेक कर दे। लेकिन हमें एक इत्मीनान है, जब भी, जिस वक्त भी, जिस दौर में भी किसी ने हुजूर अलैहिस्सलाम की शान में गुस्ताखी की, खालिक़े कायनात ने खुद उससे बदला लिया। सबसे पहले अबू लहब ने, सरकारे दो आलम अलैहिस्सलाम ने सबको बुलाया, अल्लाह ने फरमाया महबूब सल्लल्लाहु अलैहि वसल्लम अब अपने खानदान वालों को, कबीले वालों को बुलाइए और ऐलानिया इस्लाम की तबलीग शुरू कर दी। सरकार ने सबको बुला लिया और उनको इस्लाम की तबलीग की बातें बताई, सारी चीज़ें बताई। सबसे पहले अबू लहब ने गुस्ताखी की और क्या कहा है, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम माज़ल्ला तेरे दोनों हाथ टूट जाएं, क्या तूने इसीलिए हमें यहां बुलाया था, यही बातें बताने के लिए बुलाया था? सरकारे दो आलम अलैहिस्सलाम खामोश, हुजूर ने कोई जवाब नहीं दिया, अबू लहब की गुस्ताखी का कोई जवाब नहीं दिया, लेकिन खालिक कायनात खामोश न रह सका। ऐ जिब्रील जाओ इस गुस्ताख को बता दो, तब्बत यदा अबी लहब वतब, मेरे महबूब के हाथ क्यों टूट जाए, अबू लहब तेरे हाथ टूट जाए और तू हलाक हो जाए। मा अगना अनहु मालहु वमा कसब, और उसका वो माल जो इसने कमाया है इसको कोई फायदा नहीं देगा, और इसकी बीवी सयसना नारन जात लहबिम वमरातहु हम्मालतल हतब, इसकी बीवी जो गट्ठा अपने सर पर उठाकर ले जा रही है वही इसके लिए फांसी का फंदा साबित हो जाएगा। ये दुनिया का माल, ये तमाम चीजें इसके काम नहीं आएंगी। فی جیدھا حبل من مسد, وہ رسی جو ہے اس کے گلے میں لگ جائے گی اور پھانسی ہو جائے گی, اسی میں وہ مر گئی, ختم ہو گئی. اس نے ایک بات کہی, اللہ نے چار باتیں اسے سنا دی. سرکار نے کوئی جواب نہیں دیا, اس نے صرف یہی کہا تھا نا کہ تیرے دونوں ہاتھ ٹوٹ جائے معاذ اللہ. اللہ نے پوری سورت اس کی اور اس کی بیوی کے مذمت میں نازل کر دی, سورہ تبت یدا نازل کر دی. پتہ یہ چلا کہ جب بھی جس دور میں بھی سرکار کی شان میں گستاخی ہوئی, خالق کائنات نے خود بدلہ لے لیا. ہمارا تو اتنا اختیار نہیں کہ ہمارے ہاتھ ان بدبختوں کی ناپاک گردنوں تک پہنچ سکے, لیکن یہ اطمینان ضرور ہے کہ خالق کائنات کی گرفت سے یہ کبھی نہیں بچ سکیں گے, اور انشاءاللہ ہم مسلمان اپنی آنکھوں سے ان بدبختوں کا حشر دیکھیں گے. قرآن کہتا ہے ان بطش ربک لشدید, تمہارے رب کی پکڑ بہت مضبوط ہے, جس وقت اس کی پکڑ آ جائے دنیا کی کوئی طاقت چھڑا نہیں سکتی, اور جس کو وہ آزاد کر دے اسے کوئی پکڑ نہیں سکتا. تو یہ بدبخت اپنے دل میں خوش ہو رہے ہیں, ہم نے فلم بنا لی, مسلمانوں کے جذبات کو مجروح کیا, ہم نے خاکے بنا لیے, ہم نے ان کے جذبات کو مجروح کیا, ہم نے قرآن کو جلا دیا, ہم نے یہ کر لیا وہ کر لیا. یہ مسلمان جو ہیں یہ مظاہرے کر رہے ہیں, یہ خوش ہو رہے ہیں کہ ہمیں کچھ نہیں کہہ سکتے, ہم سپر پاور ہیں. یاد رکھو, سپر پاور صرف اللہ رب العالمین کی ذات. دنیا کی ایسی بڑی بڑی سپر پاوریں پہلے بن چکی ہیں اور بن کر ختم ہو چکی. ایران اپنے آپ کو سپر پاور کہتا تھا, مصر اپنے آپ کو سپر پاور کہتا تھا, حضور علیہ الصلوۃ والسلام کے زمانے میں قیصر و کسرا اپنے آپ کو سپر پاور کہتے تھے. کہاں ہیں وہ؟ ختم ہو گئے, مٹ گئے, نام و نشان مٹ گیا. اللہ رب العالمین کی ذات, اس کی قوت طاقت آج بھی موجود ہے, قیامت تک موجود ہے. ان اللہ علی کل شیء قدیر, اس کے غضب سے نہیں ڈرتے. ہم نے اپنا مقدمہ اسی کی بارگاہ میں پیش کیا, ہم یو این او میں اپنا مقدمہ نہیں پیش کریں گے, ہم پاکستان کی قومی اسمبلی میں مقدمہ نہیں پیش کریں گے, ہم واشنگٹن میں مقدمہ نہیں پیش کریں گے. کیوں؟ یہ تو سارے انہی کے ہیں. ہم اس کی عدالت میں پیش کریں گے جس کی پکڑ سے کوئی بچ نہیں سکتا, جس کی پکڑ سے بڑی سپر پاور ہو وہ بھی نہیں بچ سکتا, اور انشاءاللہ تعالی ایسا ہی ہوگا. اللہ تبارک و تعالی اسلام کو زندہ رکھے گا, اور نبی پاک علیہ الصلوۃ والسلام کی سیرت, حضور کی شان, حضور کی عظمت, ان کے ڈنکے پوری کائنات میں اسی طرح بجتے رہیں گے. یہ خاکے بنانے والے, یہ فلم بنانے والے, یہ قرآن کو جلانے والے انشاءاللہ نیست و نابود ہو جائیں گے اور خود ہی اسی دنیا میں جل کر راکھ ہو جائیں گے. قرآن نے تو حضور کو خوشخبری سنا دی, وللآخرت خیر لک من الاولی, اے محبوب ہر آنے والی گھڑی گزری ہوئی گھڑی سے آپ کے لیے بدر جہاں بہتر ہے. آنے والی گھڑی گزری ہوئی گھڑی سے آپ کے لیے بدر جہاں بہتر ہے, یعنی جو وقت گزر رہا ہے اور جو آنے والا ہے آپ کے لیے اور بہتر ہے. آپ کی عظمت و شان میں اضافہ ہوتا رہے, عظمت و شان کے ڈنگے پوری کائنات میں بجتے رہے. یہ وقتی طور پر اس قسم کی حرکتیں کرتے ہیں. اس پر ضرورت اس بات کی ہے کہ ہم سب مسلمان متحد ہو جائیں اور ہر وہ مہذب طریقہ اختیار کریں احتجاج کا. مہذب طریقہ میں نے اس لیے استعمال کیا کہ ہماری یہاں کیفیت کیا ہے, پیٹرول پمپ کو جلا دیا, گھر کو جلا دیا, فلاں کو جلا دیا, کیا فائدہ ہوا؟ اپنی املاک کو خود نقصان پہنچا رہے. ہر مہذب طریقہ اختیار کرو اور احتجاج کر کے یہ ثابت کر دو کہ ہم رسول کے سچے غلام ہیں. خاص طور پر حکومت کو چاہیے کہ وہ اس معاملے میں سنجیدہ طور پر اور جہاں تک اس کا اختیار ہے, جہاں تک وہ کر سکتی ہے, اس بات پر احتجاج, بھرپور احتجاج کرے, کیونکہ یہ میرے اور آپ کا معاملہ نہیں, سید الانبیاء کا معاملہ صلی اللہ علیہ وسلم. اور دوسری چیز جو ہم نے آپ کو بتا دی کہ انشاءاللہ خالق کائنات جب ان سے انتقام لے گا اور ان کی گرفت کرے گا تو پھر کیسی سے کیسی سپر پاور ہو منٹوں میں ختم ہو جائے گی, اس کے غضب سے کوئی نہیں بچ سکتا, اور وہ سب کو معاف کر سکتا ہے. اپنے نبی کی شان میں گستاخی معاف نہیں کرتا, اپنے نبی کی شان میں گستاخی معاف نہیں کرتا. اسلام کو یہ کتنا دباتے رہیں, کتنا مٹاتے رہیں, اسلام ختم نہیں ہوگا. اسلام کے دامن میں اللہ نے لچک دی ہے, اتنا ہی یہ ابھرے گا جتنا کہ دباؤ گے, اتنا ہی ابھرے گا جتنا کہ دباؤ گے. کوشش کرتے رہو دبانے کی, مٹانے کی, ختم کرنے کی, یہ اتنا ہی ابھرتا رہے, اتنا ہی نکھرتا رہے. اس لیے کہ اس کو باقی رکھنا اللہ رب العالمین کی منشا ہے, اس کی مرضی ہے. اور جتنے بھی ادیان, جتنے بھی ریلیجن اس وقت اس دنیا میں موجود ہیں, اللہ کا پسندیدہ اگر دین ہے تو اسلام. قرآن نے فیصلہ کر دیا ان الدین عند اللہ الاسلام, اللہ کے نزدیک پسندیدہ دین اسلام ہے. تو اللہ تبارک و تعالی ہم سب کو اسی اسلام پر قائم رہنے کی توفیق عطا فرمائے. آئیے دعا کریں, اللہ رب العالمین جو کچھ بیان کیا اس کو اپنی بارگاہ میں منظور مقبول فرما. اے الہ العالمین ہمارے دلوں میں رسول اللہ صلی اللہ علیہ وسلم کی سچی محبت پیدا فرما. اے اللہ اسی محبت میں زندہ رہیں اور اسی محبت میں موت عطا فرما. اے الہ العالمین عالم اسلام کو متحد کر دے. یا اللہ تمام مسلمانوں کو ایک کر دے. یا اللہ تمام مسلمانوں کو نیک کر دے. اے الہ العالمین یہ یہود و نصارہ جو بدبخت حضور علیہ الصلوۃ والسلام کی شان میں گستاخی کر رہے ہیں, اسلام قرآن اسلام اور حضور پرنور علیہ الصلوۃ والسلام کی شان میں یہ گستاخانہ فلمیں یہ تمام چیزیں بنا رہے ہیں, مولا انہیں نیست و نابود کر دے, مولا انہیں تباہ و برباد کر دے. اسلام کا بول بالا فرما, کفر کا منہ کالا فرما. یا اللہ ہم سب کو اسلام پر زندہ رکھ اور اسلام پر موت عطا فرما. نبی پاک علیہ الصلوۃ والسلام کی سچی محبت میں زندہ رہیں اور انہیں کی محبت میں موت عطا فرما. وآخر دعوانا الحمد للہ رب العالمین.